यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा रसुवा बाढ़ीपछिको विपद व्यवस्थापनमा खटिएका तीनै तहका राष्ट्र सेवक सुरक्षाकर्मीको योगदानको प्रशंसा। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने। र हर्मुज जलमार्ग नजिकै प्रतिबन्धित क्षेत्र घोषणा गर्ने इरानको भनाई। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढ़ीपछिको विपद व्यवस्थापनमा खटिएका तीनै तहका सुरक्षा निकायलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ। हिजो साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत राष्ट्र सेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च सम्मान र कदर हुने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीपछि ज्यान गुमाएकाहरूको सम्झनामा आज नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। विनाशकारी घटनाको तेह्रौं दिन पारेर सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो। भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1353 जनाको शव फेला परेको छ। यस्तै बाढ़ीमा परि अझै 3992 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो विवरण अनुसार फेला परेका सबमध्ये 530 पुरूष, 328 महिला तथा 495 पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्। भोटेकोशी बाढ़ीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिम प्राप्त केनाइन कुकुर टोलीलाई परिचालन गरेको छ। बाढ़ी पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिम प्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै गएको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, चितवन लगायतका स्थानमा प्रहरीले केनाइन टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सहयोगमा प्राप्त हैजा विरूद्धको 21,000 डोज खोप रसुवामा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप तथा स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ। भोटेकोशी बाढ़ीका कारण विद्युत पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले थप सक्रियता देखाएको छ। मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बावजूद धादिङमा करिब 99.8%, नुवाकोटमा 96.7% र रसुवामा करिब 78% घरमा विद्युत सेवा पुनः सञ्चालनमा ल्याइएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले भोटेकोशी बाढ़ीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत र पुनस्थापना र पुननिर्माण सम्बन्धी 24 बुधे विशेष प्रस्ताव पारित गरेको छ। पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनर्स्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनः सञ्चालन लगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो। घटेको छ। बाढ़ीका कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खटिनु भएका सूचना तथा संचार मन्त्री एवं नुवाकोट एकबाट निर्वाचित सांसद डाक्टर विक्रम तिमिल सिन्हाले अझै केही दिन सूक्ष्म रूपमा खोज तथा उद्धार जारी राख्ने रहने बताउनुभयो। बाढ़ी प्रभावितको अस्थायी बसोबासका लागि विद्यालय र अस्पतालको भवन प्रयोगमा ल्याइएको जानकारी दिनुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले बाढ़ी प्रभावितको दीर्घकालीन बसोबासका लागि सरकारले उचित व्यवस्था गर्ने बताउनुभयो। भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढ़ीबाट प्रभावित परिवारका सदस्यलाई धुलीखेल अस्पतालले एक वर्षसम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अस्पतालले हिजो विज्ञप्ति जारी गर्दै बाढ़ीबाट प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भार समेत बेहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई एक वर्षसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। आज निजामती सेवा दिवस विक्रम सम्बत 2061 भदौ 22 गतेबाट औपचारिक रूपमा निजामती सेवा दिवस शुरू भएको थियो। 2013 भदौ 22 गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वमा सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष भदौ 22 दिनलाई निजामती सेवा दिवसका रूपमा लिँदै आइएको छ। भोटेकोशी बाढ़ीको दुःखद घटना भएका कारण यस वर्ष निजामती कर्मचारीहरूबाट कार्यक्रमको आयोजना गरिएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल र कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढ़ीपछि जारी खोज उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालय जनाएको छ। सिंहदरबार स्थित संघीय संसद भवन परिसरमा जेनजी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भको हिजो शिलान्यास गरिएको छ। गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र जेनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा संरचनाको शिलान्यास गर्नुभयो। त्यसक्रममा गृहमन्त्री गुरूङले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागि परेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइराला बीच पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सड़क भाँसिएपछि अवरूद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूख कटान र झाड़ी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो। पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाईको ट्र्याक खोलिएको नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। उहाँले ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइन अनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका काम बाँकी रहेकाले यही भदौ मसान्तसम्म सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको बताउनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल प्रहरीले काठमाडौँको ठमेलमा एक युवतीलाई अभद्र व्यवहार गर्ने पुरूषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भदौ 16 गते बेलुका सड़कमा हिँडिरहेकी 22 वर्षीय एक युवतीलाई अस्वाभाविक तवरले छुँदै अभद्र व्यवहार गर्ने सर्लाईका शालिन शाहलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। प्रहरीले 114 केजी 25 ग्राम लागू औषध गाँजा बोकेको सवारी साधन सहित एकजनालाई पक्राउ गरेको छ। त्यसैगरी प्रहरीले जबरजस्ती करणी मुद्दामा 10 वर्ष कै सजाय तोकिएपछि फरार रहेका पर्साका अखिलेश शाह तेलीलाई पनि पक्राउ गरेको छ। जोखिमपुडा यात्रामा रहेका 464 जनालाई बाँकेको नेपालगंज स्थित जमुनाहा नाकाबाट एक वर्षमा उद्धार गरिएको माइती नेपालले जानकारी दिएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाचका लागि लेखक बिडा जोशीराज भण्डारीलाई दिने भएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोटको डोल्पा सड़क खण्डमा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क पुनः सञ्चालनमा आएको छ। मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो बिहान आएको बाढ़ीका कारण मनासलु पदमार्ग अवरूद्ध भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका शीर्ष सुरक्षा अधिकारी मोहसेन रेजाईले हर्मुज जलमार्ग नजिकै प्रतिबन्धित क्षेत्र घोषणा गर्ने बताउनु भएको छ। उहाँका अनुसार उक्त जलमार्गका लागि ओमानसँग सहमति भएको नयाँ पानी जहाज मार्ग पनि आगामी केही दिनभित्रै सार्वजनिक गरिनेछ। मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा रसुवा बाढ़ी पछिको विपद व्यवस्थापनमा खटिएका तीनै तहका राष्ट्र सेवक सुरक्षाकर्मीको योगदानको प्रशंसा। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक। सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने र हर्मुज जलमार्ग नजिकै प्रतिबन्धित क्षेत्र घोषणा गर्ने इरानको भनाई। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवश्य नमस्कार।